यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको अधिवेशन शुरू। सुशासन र आर्थिक समृद्धिको जनचाहना पूरा गर्ने पक्षमा सदनले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूको जोड़। सभामुख पदका लागि यही चैत 22 गते निर्वाचन हुने। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका उपसभापति डोल प्रसाद अर्याललाई सभामुखको उम्मेद्वार बनाउने रासुपाको निर्णय। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट पक्राउ। इरानसँग जारी युद्ध निर्णायक मोडमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। र अपराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरू भएको छ। प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राजनैतिक स्थिरता, सुशासन र विधिको शासन स्थापना गर्ने लगायत जनताको अपेक्षा पूरा गर्न नवगठित प्रतिनिधि सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै ज्येष्ठ सदस्य केसीले नवगठित प्रतिनिधि सभालाई जनताले ठूलो भरोसाका साथ हेरेकोले सरकार मात्र नभई शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तित चाहना अनुसार जनताको अपेक्षा रहेको उल्लेख गर्नुभयो।
संविधान र संवैधानिक अधिकारको रक्षा, विधि र प्रक्रियाको पालनामा समर्पित हुँदै जन आस्था र आशालाई व्यावहारिक नीति योजना र परिणाम मार्फत सम्बोधन आजको आवश्यकता हो। उही पुरानै विचार, प्रवृत्ति र बानी देखेर दिक्क भएका जनताले नयाँ सरकारसँग नयाँ संस्कार, नयाँ संस्कृति र प्रवृत्ति खोजेका छन्। देशको साझा मामिला र जनसरकारको विषयमा दलीय सहमति र सहकार्य हुनुपर्ने कैयौं विषय छन्। हाम्रो साझा शत्रु भनेकै जनताले भोगेको गरीबी, अशिक्षा, बेरोजगारी, महँगी, रोगव्याधि, शासकीय दुर्बलता, देशको सामर्थ्यलाई प्रत्यक्ष असर पुर्याइरहेका विकृतिहरू हुन्। यसबाट मुक्ति र समृद्धि पाउन जनताले यो संसदमाथि ठूलो भरोसा राखेको छ।
सम्बोधनका क्रममा ज्येष्ठ सदस्य केसीले लोकतन्त्रको अभ्यास गर्ने उच्चतम थलो प्रतिनिधि सभा रहेको भन्नुहुँदै जनअपेक्षा अनुरूप परिवर्तनका लागि सत्तापक्ष र प्रतिपक्ष बीच रचनात्मक सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकमा दलीय आधारमा सम्बोधन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले जनताले दिएको मतादेशको जिम्मेवारी कामबाटै पूरा गर्ने बताउनुभयो। सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोही अनुसार काम शुरू गरिसकेको स्पष्ट गर्नुभयो।
म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न शुरू गरिसकेका छौं। सभाध्यक्ष महोदय, सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन, मैले मात्र होइन रासोपाका हरेक माननीयले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ। हाम्रा कामहरू र सरकारका कामहरू आफै अत्यन्त राम्रोसँग बोल्नेछन् र ती बोल्न शुरू गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु। सभाध्यक्ष महोदय, हामीलाई हनुमुन पिरियडको सुविधा पनि चाहिँदैन, हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौ र गर्न शुरू गरिसकेका छौं।
सभापति लामिछानेले सरकारले व्यावसायिक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै जातीय र लैंगिक आधारमा हुने विभेद अन्त्य, ज्येष्ठ नागरिकको सम्मान र बाल बालिकाको शिक्षा स्वास्थ्यका लागि विशेष ध्यान दिने बताउनुभयो।
देशभित्र म निजी क्षेत्रलाई पूर्ण आश्वस्त पार्न चाहन्छु, बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण हामीले सुधार गर्न शुरू गरिसकेका छौं। नीतिहरू अब बजारमा बेचिने छैनन्, निर्णयहरू कसैको दबावमा बन्ने छैनन्। व्यावसायिक क्षेत्रमा तपाईँहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाव सबैका लागि समाप्त हुनेछ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको तर्फबाट पनि माफी माग्छौ र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। हामी सुनिश्चित गर्नेछौ शिक्षा र रोजगारीमा बराबर पहुँच, राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व, कर्मस्थल र समाजमा सुरक्षा र सम्मान, अनि महिला विरूद्धका हिंसामा शून्य सहनशीलता। कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन, अबको यात्रा केवल समानताको होइन सशक्तिकरणको हुनेछ।
बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङदम्बेले सहमति, सहकार्य र सुशासन मार्फत नागरिकमा आशा र विश्वास जगाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै गत भदौ 23 र 24 गतेका घटनाको निष्पक्ष छानबिन गर्न र संसद भवन, सिंहदरबार जस्ता ऐतिहासिक संरचनामा भएको क्षतिको यथार्थ सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो।
हामी एकै थलोमा भएर पनि भिन्न भिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहे पनि एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं र सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं, अनि संकल्प गरौं अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। फागुन 21 निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदी बहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपल्ट फेरि अनुमोदित भएको छ।
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले जेएनजी आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो। बैठकमा उहाँले आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजित रूपमा भएको आरोप समेत लगाउनुभयो।
यो चमत्कारिक विजयले के असाधारण प्रश्नहरू जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवासहरू, प्रहरी चौकी, व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित ढंगबाट जलाइयो। कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेधित क्षेत्र तोड्न उक्साइयो? कुन उद्देश्य प्राप्तिका लागि गैर कानूनी ढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो? विद्यार्थी तथा पेसाकर्मीहरूको संगठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो। सांसद पुनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
हामी कसले जित्यो, कसले हार्यो, को आयो, कुन पार्टीबाट आयो भन्दा पनि हामी नेपालीहरूले जितेका छौं। त्यसैले म हामी यो पार्टी त्यो पार्टी भन्दा पनि नेपाली कम्युनिस्ट पार्टी लोकतान्त्रिक आचरण व्यवहार पद्धतिमा विश्वास गर्छ, संविधानमा विश्वास गर्छ। हामी रचनात्मक रूपले सरकारलाई सहयोग गर्न तयार छौं। त्यसै गरी आलोचनात्मक प्रतिपक्षको रूपमा हामीले भूमिका खेल्नेछौ। म यो कुरा पनि राख्न चाहन्छु।
बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ राईले प्राकृतिक स्रोत साधनको सदुपयोग गर्न पाउने गरी सहज नियम बनाउनु पर्नेमा जोड़ दिनुभयो। अध्यक्ष राईले जनचाहना बमोजिम मुलुकमा सुशासन कायम गर्दै शिक्षालाई उत्पादनसँग जोड़नुपर्ने, एक पालिकामा एक उद्योग, एक घर एक रोजगारी, बन्द भएका उद्योग सञ्चालन गर्नुपर्ने र नयाँ उद्योग खोल्नुपर्नेमा जोड़ दिनुभयो।
उत्पादन, निर्माण र आविष्कारसँग जोड्नु पर्दछ शिक्षालाई। शिक्षा भन्ने बित्तिकै कथा पढ्ने विषयवस्तु होइन, त्यो भन्ने बित्तिकै उत्पादन, निर्माण र आविष्कारसँग जोडिनु पर्दछ भन्ने हाम्रो माग हो। त्यसतर्फ सरकारले ध्यान दियोस्। हप्तामा 3 दिन मात्रै थ्योरी पढ्दाखेरि हुन्छ, 4 दिन विद्यार्थीले उत्पादन, निर्माण र आविष्कारसँग जोडेर क्रियाकलापहरू गर्न सक्नुपर्दछ। त्यो खालको जीवनोपयोगी शिक्षा लागू गरिनुपर्दछ भन्ने हामी माग राख्दछौँ। खेतीबारीको समस्या हल नगरी देशको आर्थिक समस्या हामीले सुल्झाउन सक्दैनौ, आर्थिक उन्नति हुन सक्दैन। त्यसो भएको कारणले कृषिमा देखिएका समस्याहरू पहिचान गर्ने र समस्या हल गर्ने सबै खालका तपाईँको प्राविधिक उपायहरू अप्नाउने काम गरिनुपर्दछ भन्ने ध्यान आकर्षण गराउन चाहन्छु।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञान बहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गर्नुभयो। सांसद शाहीले आधुनिक पूर्वाधार विकासका कार्यक्रम लागू भइरहे पनि कर्णाली प्रदेशमा अपेक्षित विकास पुग्न नसकेकाले सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नुभयो। यस्तै स्वतन्त्र सांसद महावीर पुनले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताउनुभयो। सांसद पुनले हाल सञ्चालनमा रहेका 18 विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्दै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
विद्यालय शिक्षा सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिएको हुनाले विद्यालय शिक्षामा धेरै विकृतिहरू जन्मेका रहेछन्। यो कुरालाई ध्यानमा राखेर शिक्षा नियमावलीमा धेरै नै सुधार गर्नुपर्ने छ र सो कुरा मैले प्रयास गरेको हो तर भएन। जस्तै उदाहरणको लागि विद्यालय व्यवस्थापन समितिको गठनमा राजनैतिक हस्तक्षेप हटाउने, योग्य प्रधानाध्यापकको नियुक्ति गर्ने, शिक्षकहरूको स्वरूपमा राजनैतिक प्रभाव हटाउने।
प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरूङले 3 अध्यादेश पेश गर्नुभएको छ। पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूची अन्तर्गत गृहमन्त्री गुरूङले नागरिकता सम्बन्धी पहिलो संशोधन अध्यादेश 2082, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 र नेपाल विशेष सेवा तेस्रो संशोधन अध्यादेश 2082 पेश गर्नुभयो। यस्तै बैठकमा गृहमन्त्री गुरूङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतबाट गृह मन्त्रालय अन्तर्गत राख्न नेपाल विशेष सेवा तेस्रो संशोधन अध्यादेश जारी भएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही चैत 22 गते आइतबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको अधिवेशन शुभारम्भका अवसरमा सांसदहरूले देशको स्वतन्त्रता, सार्वभौमिकता, समावेशिता तथा जनताको हित सुनिश्चित गर्न तीनै तहका सरकारसँग समन्वय र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सरकारको 100 बुँदे कार्यक्रम अन्तर्गत दैनिक जनजीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयहरू शिक्षा, स्वास्थ्य, वैदेशिक रोजगारी, कूटनीति, कृषि लगायत क्षेत्रका समस्या र व्यथितहरूको दीर्घकालीन र प्रभावकारी समाधानतर्फ सरकार केन्द्रित हुनुपर्ने बताउनुभयो। सांसदहरूले भ्रष्टाचारको अन्त्य गरी देशलाई आर्थिक वृद्धि, समानता र स्वतन्त्रताको मार्गमा लैजान नयाँ सरकारको भूमिका अपरिहार्य रहेकोले लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र जनहितका कार्यमा बजेट सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामा सांसदहरू कृष्ण प्रसाद सिटौला, मदन कुमारी शाह गरिमा, प्रेम प्रसाद दंगाल, पूजा चौधरी, महन्त ठाकुर, तुलप्रसाद विश्वकर्माले आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष पदको निर्वाचनका लागि यही चैत 23 गते सोमबारको दिन तोकिएको बताउँदै अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिनुभयो। राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापति पदहरूको निर्वाचनका लागि चैत 24 गते मंगलबारलाई तोकिएको जानकारी दिँदै अध्यक्ष दाहालले समिति सभापति निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेललाई निर्देशन दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक चैत 22 गते आइतबार दिउँसो सभा 12 बजे बस्नेछ। यही चैत 22 गते हुने प्रतिनिधि सभाको सभामुखको निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका बमोजिम यही चैत 20 गते भोलि बिहान 11 बजेदेखि 2 बजेसम्म मनोनयन दर्ता र भोलि नै 2:30 बजेदेखि दर्ता भएका उम्मेद्वारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ। दर्ता भएका प्रस्तावका सूचनालाई चैत 22 गते हुने प्रतिनिधि सभाको बैठकमा प्रस्तावक र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको रासोपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नु भएको प्रस्ताव सर्वसम्मत पारित भएको हो। सभामुख पदको निर्वाचनका लागि यही चैत 22 गते आइतबार बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठक राखिएको छ। राष्ट्रिय सभाको उपाध्यक्ष पदमा यही चैत 23 गते हुने निर्वाचनका लागि संघीय संसद सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले दिनुभएको निर्देशन बमोजिम सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सो पदमा निर्वाचित गरियोस् भनी चैत 22 गते दिउँसो 2:30 बजेदेखि अपरान्ह 3:30 बजेसम्म सिंहदरबारस्थित संसद सचिवालयमा प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको छ। सोही दिन 4 बजे दर्ता भएको प्रस्तावलाई सूची प्रकाशन गर्ने र चैत 23 गते सभा 1 बजे हुने सभाको बैठकमा प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भ्रष्टाचारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सुशासन प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन जारी गरेको छ। नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले सबै मन्त्रालय आयोग र कार्यालयका सचिवलाई पत्राचार गर्दै सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन र खरिद प्रक्रियामा हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीमा बालेन्द्र शाहले कार्यभार सम्हालेसँगै मन्त्री परिषद बैठकबाट पारित 100 कार्ययोजना समावेश भएको सुशासनको मार्गचित्रका आधारमा नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्ने गरी सबै निकायले आवश्यक पहल कदमी लिन आवश्यक भएको पत्रमा उल्लेख छ। सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्राथमिकतालाई विशेष ध्यान दिन आग्रह गरिएको छ। पत्रमा सार्वजनिक पदको दुरूपयोग रोक्दै पारदर्शिता, तटस्थता र आचार संहिताको कडाईका साथ पालना, कर्मचारीलाई दक्ष र सदाचारयुक्त बनाउन तथा नागरिक मैत्री सेवा दिन जोड़ दिइएको छ। यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक र कमजोर वर्गलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिनुपर्ने पत्रमा उल्लेख छ। निर्देशनमा भ्रष्टाचार नियन्त्रणका लागि निगरानी बढ़ाउने, छड़के जाँच गर्ने, अनियमितता भेटिए तुरन्त कार्यवाही गर्ने र कार्यालय प्रमुखलाई जिम्मेवार बनाइने उल्लेख छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौँको गौरीधारा क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। ब्यूरोले सम्पत्ति शुद्धिकरण सम्बन्धी विषयमा भट्टमाथि अनुसन्धान गरिरहेको छ। बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा रूसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनले बधाई दिनुभएको छ। प्रधानमन्त्री शाहलाई एक सन्देश पठाएर रूसी प्रधानमन्त्रीले रूसको संघीय सरकार तथा व्यक्तिगत रूपमा बधाई दिनुभएको हो। सन्देशमा उहाँले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस नेपाल सम्बन्ध, मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावना अनुसार अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। साथै प्रधानमन्त्री मिसुस्टिनले सरकारी तहमा हुने रचनात्मक सहकार्यले व्यापार, आर्थिक लगानी, सांस्कृतिक तथा मानवीय सहयोग विस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभएको काठमाडौँस्थित रूसी दूतावासले जनाएको छ। रूसका परराष्ट्र मन्त्री सेर्गेई लाभारोभले नेपालको परराष्ट्र मन्त्रीमा शिशिर खनाल नियुक्त हुनुभएकामा बधाई दिनुभएको छ। रूसी दूतावासका अनुसार परराष्ट्र मन्त्री खनाललाई उहाँका रूसी समकक्षी लाभारोभले शुभकामना सन्देश पठाएर बधाई दिनुभएको हो। परराष्ट्र मन्त्री लाभारोभले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको हितमा सहकार्य प्रवर्धन गर्न मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू इच्छुक रहेको बताउनु भएको छ। सरकारी खर्चमा मितव्ययता कायम गर्न सरकारले सरकारी संचार माध्यममा मात्रै सूचना प्रकाशन प्रसारण गर्न गराउन निर्देश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक परिपत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका संचार माध्यमहरूको प्रवर्धन गर्ने विषय उल्लेख गरिएको छ। सबै सार्वजनिक निकायहरूले आफ्नो सूचनाहरू गोर्खापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवं सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्रै प्रकाशन तथा प्रसारणको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शाखा अधिकृत विनोद रेग्मीद्वारा जारी पत्रमा उल्लेख छ। भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा जम्बा गर्ने व्यवस्था गर्न पनि भनिएको छ। नेपाल प्रहरीले बिचौलिया रहित नागरिक मैत्री सेवा प्रभालाई प्रभावकारी बनाउने योजनासहित कार्य प्रारम्भ गरेको छ। त्यसका लागि प्रहरीले देशभर मातहतका निकायमा परिपत्र गरी कार्यवाही अघि बढ़ाएको हो। प्रचलित कानून कार्यान्वयनद्वारा विधिको शासन प्रत्याभूति गराउँदै जेन्जी आन्दोलनको मर्म र नयाँ सरकार गठन पश्चात मुलुकको प्रशासनिक राजनैतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्दै प्रहरीले आफ्नो भूमिका अघि बढ़ाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताउनुभयो। गण्डकी प्रदेश सरकार मार्फत 15 करोड़ रूपियाँको लागतमा बागलुङमा 900 सिंचाई आयोजना कार्यान्वयनमा आएका छन्। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ मार्फत सिंचाई आयोजना कार्यान्वयनमा आएका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध निर्णायक मोडमा पुगेको दावी गर्दै आगामी 2-3 हप्ताभित्र इरानमा कड़ा सैन्य कार्यवाही हुने चेतावनी दिनुभएको छ। राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानलाई ढुंगे युगमा पुर्याइदिने चेतावनी दिनुहुँदै केही दिनमा नै भीषण कार्यवाही हुने बताउनुभयो। ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको संकेत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढ़ाएको छ। अमेरिकाको चेतावनी लगत्तै अमेरिका र इजरायलले तेहरानका 100 वर्ष पुराना स्वास्थ्य अनुसन्धान केन्द्र र स्टील प्लान्टहरूमा आक्रमण शुरू गरेको छ। यसैबीच इरानले आफ्ना शत्रुहरूले आत्मसमर्पण नगरेसम्म प्रत्याक्रमण जारी राख्ने बताएको छ। नासाको आर्टेमिस 2 मिशन अन्तर्गत 4 अन्तरिक्ष यात्री शक्तिशाली रकेट मार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। 3 अमेरिकी र 1 क्यानेडियाली अन्तरिक्ष यात्री बोकेको 32-तले स्पेस लन्च सिस्टम रकेट फ्लोरिडा स्थित केनेडी स्पेस सेन्टरबाट उडेको थियो। प्रक्षेपण अवलोकन गर्न हजारौं मानिसहरू भेला भएका थिए। यो अभियानलाई नासाको दीर्घकालीन चन्द्र उपस्थिति स्थापनातर्फको महत्वपूर्ण कदम मानिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ। अर्थमन्त्री वाग्लेले बिहिबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि निकायगत जिम्मेवारी स्पष्ट गरी कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो। अर्थमन्त्री वाग्लेले राजस्व वृद्धि गर्न सरकारले करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गर्ने पनि बताउनुभयो। छलफलमा गृहमन्त्री सुदन गुरूङले सरकारी निकायहरू बीच जिम्मेवारी पन्छाउने र दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड़ दिनुहुँदै राजस्व चुहावट नियन्त्रणका लागि सीमा नाकाहरूमा आवश्यक पूर्वाधार र उपकरणहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। त्यस अवसरमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीले राजस्वको वर्तमान अवस्था, चुहावटका जोखिमयुक्त क्षेत्र, नियन्त्रणका लागि सम्बन्धित निकायको भूमिका, चुनौती तथा आगामी कार्यदिशाबारे जानकारी गराउनु भएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा नीति कार्यान्वयन तहका समस्या पहिचान गर्न अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा सुशासन सुदृढ गरी कार्य सम्पादनलाई थप प्रभावकारी र जवाफदेही बनाउन गर्नुपर्ने सुधारका क्षेत्रको पहिचानका लागि अध्ययन समिति गठन भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट सम्पन्न विद्युत खरिद सम्झौता PPA-हरूको नीतिगत, प्राविधिक र आर्थिक पक्षको विस्तृत अध्ययन गर्न सहसचिव डाक्टर राजन भट्टराईको संयोजकत्वमा 6-सदस्यीय समिति गठन गरेको छ। यस्तै विद्युत विकास विभागबाट जारी भएका विभिन्न अनुमति पत्रको वर्तमान अवस्था तथा प्रगतिबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा 5-सदस्यीय समिति गठन गरेको मन्त्रालय।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
पराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ। आफ्नो पाँचौं खेलमा चौथो जित हात पार्ने क्रममा आर्मीले जनकपुरमा बिहिबार सम्पन्न खेलमा मधेस प्रदेशलाई 6 विकेटले पराजित गर्यो। आर्मीले 5 खेलबाट 9 अंक जोड्दा मधेसको 7 अंक छ। मधेसको 1 खेल भने वर्षाका कारण रद्द भएको थियो। 185 रनको लक्ष्य आर्मीले 29.2 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस जितेर आर्मीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मधेस 48.3 ओभरमा सबै विकेट गुमाएर 184 रन बनाएको थियो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई हराएको छ। बिहिबार सम्पन्न खेलमा सुदूरले गण्डकीलाई 2 विकेटले पराजित गर्यो।
खेलकुद समाचारका साथमा हुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनको अधिवेशन शुरू। सुशासन र आर्थिक समृद्धिको जनचाहना पूरा गर्ने पक्षमा सदनले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा नेताहरूको जोड। सभामुख पदका लागि यही चैत 22 गते निर्वाचन हुने। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोल प्रसाद अर्याललाई सभामुखको उम्मेद्वार बनाउने रासोपाको निर्णय। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट पक्राउ। इरानसँग जारी युद्ध निर्णायक मोडमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। र अपराजित रहँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।